نحمد و نصلی علی رسول الکریم. یہ کتاب ہے خطبات عارفی، حضرت شیخ ڈاکٹر عبدالحی عارفی رحمۃ اللہ علیہ کے اصلاحی خطبات کا مجموعہ ہے. اس میں سے ہماری اس جمعے کی مجلس میں پڑھا جاتا ہے. اللہ پاک سے یہ مانگ کر بیٹھیں کہ اللہ نے اس میں جو روحانی تاثیر رکھی ہے، نورانی تاثیر رکھی ہے، ایمانی تاثیر رکھی ہے، ایقانی تاثیر رکھی ہے، احسانی تاثیر رکھی ہے، ہمارے دلوں میں بھی اتر جائے، تاکہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے، جو ہمارا اس مجلس سے مقصود ہے. ہم تو اس طلب کو لے کر بیٹھیں کہ ہمارے دل بن جائیں، سنور جائیں، پاک ہو جائیں، صاف ہو جائیں، شفاف ہو جائیں، نفس کی علائشوں سے پاک، بگڑی ہوئی طبیعت کی علائشوں سے پاک، ماحول کی مادی اور گندی فضاؤں کی علائشوں سے پاک، اللہ کی یاد سے غفلت کی وجہ سے دل پر شیطان کا تسلط ہو جاتا ہے، یہ قرین بن جاتا ہے، یہ دل کے پاس بیٹھا ہوا دل میں علائشیں ڈالتا رہتا ہے، اس کی علائشوں سے پاک. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست فرمائیں گے، ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والے بنیں گے، اللہ کی محبت سے معمور ہوں گے، اللہ کی اطاعت پر شوق اور رغبت سے ابھارنے والے بنیں گے، اللہ کی نافرمانی سے ہمیں روکنے والے بنیں گے. دل کا اصلی کام یہ ہے، اور یہی ان اللہ والوں کا مقصود رہا. تصوف سے یہی تصفیہ مقصود ہے، یہی تزکیہ ہے کہ ہر وقت ہمارے دل میں کشمکش چلتی ہے، منفی جذبات ابھرتے ہیں، ہم مغلوب ہو جاتے ہیں. ایسی صلاحیت حاصل کرنی ہے، ایسی قوت حاصل کرنی ہے کہ ان منفی جذبات پر قابو پانا آ جائے، ان کو دبانا آ جائے، اور اللہ کی اطاعت پر آ جائیں، اللہ کی نافرمانی کو چھوڑنے والے بن جائیں. اس لیے ہماری اس مجالس میں کبھی قدیم بزرگوں کے ارشادات پڑھتے ہیں، کبھی جدید بزرگوں کے. مقصود سب کا ایک ہی رہا ہے، یہ ہمارے قریب میں گزرے ہیں، حکیم الامت تھانی رحمۃ اللہ کے خلیفہ، اور ہمارے موجودہ اس وقت جو مفتی اعظم ہیں، مفتقی عثمانی صاحب جو ہیں، ان کے شیخ ہیں. تو اس میں تاثیر ہے، لیکن تاثیر انہی دلوں میں اترے گی جو دل سے اس کے طالب ہوں گے. ہم سچی طلب کو لے کر بیٹھے تو انشاءاللہ اللہ ہماری اصلاح فرمائیں گے. یہ ایک مجلس ہے جمعے کی 5 ذی القعدہ 1404 ہجری میں، یعنی یہ 3 اگست 1984 میں ہوئی، لیکن آج بھی اس میں اثر ہے. فرماتے ہیں بسم اللہ الرحمن الرحیم، نحمد و نصلی علی رسول الکریم. لوگ میرے پاس جانے کہاں کہاں سے بے وقت آتے رہتے ہیں. یہ کچھ بعض اوقات اللہ والوں کے ارشادات بازار میں سخت معلوم ہوتے ہیں، لیکن جس پر بیتتی ہے وہ جانتا ہے. آج ہم نے تصوف کا مقصد سمجھ لیا ہے کہ کوئی بزرگ مل جائے، جس سے کوئی وظیفہ مل جائے، اوپرا اثر دور ہو جائے، سفلی اثر زائل ہو جائے، کاروبار کی بندش دور ہو جائے. یعنی مقصود دنیا ہی ہے، مادی لذتیں ہی ہیں، یہ آج کل عام ہوا ہوا ہے. تو یہ ایک درد سے ایک بات کو فرما رہے ہیں، لوگ میرے پاس جانے کہاں کہاں سے بے وقت آتے رہتے ہیں. اللہ والوں کے پاس جو خالص اللہ کی طلب میں آئے، اللہ والے بہت خوش ہوتے ہیں، ان کی خوشی کا عجیب عالم ہوتا ہے. جو اس طلب میں آئے جو یہ دینا چاہ رہے ہیں، لیکن جو کسی اور طلب کے لیے آئے تو دل جوئی تو کرتے ہیں، لیکن بڑی بہت تکلیف دہ بات ہوتی ہے. فرماتے ہیں لوگ میرے پاس جانے کہاں کہاں سے بے وقت آتے رہتے ہیں، آرام کا کوئی وقت نہیں ملتا. یہاں تک کہ مطلب میں بھی آ کے مجھے ستاتے ہیں، حضرت کا مطلب بھی تھا، کہتے ہیں کسی نے سفلی عمل کر دیا ہے، کسی نے جادو کر دیا ہے، کاروبار نہیں چل رہا ہے، رشتے نہیں مل رہے ہیں، میاں بیوی میں لڑائی چل رہی ہے، دفاتر میں یہ ظلم ہو رہا ہے، کچھ سمجھ نہیں آتا کہ کیا کریں. آپ کوئی تعویذ دے دیجئے، کو وظیفہ تیار کیجئے, لا الہ الا اللہ, بھئی آپ لوگوں سے استدعا ہے کہ آپ کسی کو میرے پاس نہ بھیجیے, میرے پاس نہیں بھیجیے. بھائی سنار کا کام لوہار سے لو اور لوہار کا کام سنار سے لو, یہ بڑی غلطی ہے. سنار کا کام لوہار سے لو اور لوہار کا کام سنار سے, یہ بہت بڑی غلطی ہے. اللہ ہمیں بھی اس غلطی سے نکلنے کی توفیق عطا فرمائے. دنیا جہان کے مسئلے لے کر آتے ہیں, ان کے لیے دعا کرانے میں حرج نہیں ہے. اگر تھانی نہ صرف فرمایا کرتے تھے کہ کسی اللہ والے سے تعلق جوڑا دل کی اصلاح کے لیے اور ان کی تعلیمات پر عمل بھی کر رہے ہیں اور کوشش بھی کر رہے ہیں, پھر کوئی پریشانی آ گئی ہے تو دعا کرانے میں کوئی حرج نہیں, دعا کرانے میں کوئی حرج نہیں. لیکن تعلق جوڑنا اس لیے کہ دنیا کے مسئلے حل ہوں, یہ تو بہت چھوٹی سی بات ہے. جو اصل مقصود ہے, تو اللہ والوں سے جو یہ چاہے کہ میرے دل سے جو یہ وہ قوت آئے جو اللہ کے قریب کر دے, اس کی اطاعت پر ڈال دے, نافرمانی سے روک دے, بڑے خوش ہوتے ہیں. لیکن اس کے لیے آئیں, دعا تو کر دیں گے لیکن دلی خوشی نہیں ہوتی. اسی کو فرما رہے ہیں کہ بھائی میں تو آپ کو لوگوں کو کچھ نصیحت کی باتیں بتاتا ہوں, وہ باتیں بتاتا ہوں جس سے ہماری آپ کی عاقبت خراب ہو رہی ہے, ان کے تدارک کی صورتیں بتاتا ہوں, چنانچہ اس کی تدبیریں جو اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے بتائی ہیں اور بزرگان دین نے بتائی ہیں, میں نے اپنے پاس سے کچھ نہیں کہہ رہا, وہ آپ لوگوں کے سامنے پیش کرتا ہوں. نہ بزرگی کا سوال ہے اور نہ اس میں تقدس کا, مگر کیا بتاؤں کہ ایسی پریشانی میں پڑ گیا ہوں کہ جس کی تدبیر سمجھ میں نہیں آتی. آخر کس کس سے انکار کروں؟ پوچھا جائے کہاں سے آ رہے, کوئی کہتا ہے ملیر سے آیا ہوں, کوئی کہتا ہے کورنگی سے آیا ہوں, فلاں جگہ سے آیا ہوں. ٹھیک 12 بجے بھی آ دھمکیں گے اور 2 بجے بھی, رات کے 9 بجے بھی آ جائیں گے, کوئی وقت کا تعین نہیں. مزید کہتے ہیں معاف کیجئے گا نہ وقت آپ کو تکلیف دی, معاف کیجئے گا, معاف کیجئے گا. ارے بھائی معاف کرتے کرتے تو ہم پریشانی میں مبتلا ہو گئے, اپنے احباب کا حق محبت ادا نہیں کر سکا, اخراج اور جمانہ کہاں سے ادا کروں. واقعہ یہ ہے کہ آج کل ہم لوگ سب بدحواس ہو رہے ہیں, واقعہ یہ ہے کہ آج کل ہم لوگ سب بدحواس ہو رہے ہیں. ایسا ماحول ہو رہا ہے, ایسے جکڑ دیے گئے ہیں, کوئی موفر کی صورت بھی نظر نہیں آتی. مگر میں پھر بھی آپ کو اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی باتیں بتا چکا ہوں, اگر کہیں موفر ہے تو پناہ ہے تو صرف اللہ کے پاس ہے, اس لیے اللہ ہی کے رجوع کرو. یہ بات اچھی طرح سمجھنے کی ہے کہ سفلی عمل, جادو, آسیب, ٹونے ٹوٹکے سب میں تاثیر ہے. سنکھیا میں بھی زہر ہے اور سانپ کے اندر بھی زہر ہے اور بھی مختلف زہر ہے. زہر تو بہت ہے لیکن ہر زہر کا تریاق بھی ہے, ہر زہر کا تریاق بھی ہے. کل ایک صاحب مجھ سے کہنے لگے کہ صاحب بہت پریشان ہے, ایک تعویذ دیجئے یا کوئی وظیفہ بتا دیجئے. ہم نے کہا یہ سب چیزیں ہم نہیں جانتے, یہ سب فضولیات ہیں, لغویات ہیں, لوگ خام کا وقت ضائع کرتے ہیں. انہوں نے کہا یہ تو حدیث میں بھی آیا ہے, اعمال قرآنی میں حضرت مولانا تھانوی رحمۃ اللہ نے اعمال لکھے ہیں, کیا یہ سب بھی بیکار ہیں؟ آگے سے بحث بھی کرتے ہیں. جو بزرگ سمجھانا چاہ رہے ہیں اس کو سمجھنے کی کوشش نہیں ہو رہی. ہمارے پاس بھی آتے ہیں ایسے کہتے ہیں, کہتے ہیں بزرگوں نے بھی تو دیے تعویذ, ہمارے کابر بھی تو کرتے رہے ہیں یہ عملیات وغیرہ. جو میں بھی ان سے عرض کرتا ہوں جیسے آج کل ہو رہا ہے ایسے نہیں کرتے تھے. آج کل تو دھن اسی کی لگی ہوئی ہے, فکر یہی سوار ہے, اسی کے پیچھے پڑے ہوئے ہیں. اب یہاں یہ حوالہ دے رہے ہیں کس کا, کہ حدیث میں بھی آیا ہے, ہمارے قرآنی میں مولانا تھانوی رحمۃ اللہ اعمال لکھے ہیں کہ سبھی بیکار ہیں. میں نے ان سے کہا اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم نے جہاں جہاں وظیفے بتائے ہیں, اوراد بتائے ہیں, اسماء الہی بتائے ہیں, وہاں وہ سب دفع مضرت کے لیے ہیں, دفع مضرت کے لیے ہیں, کہیں سے کسی قسم کا نقصان نہیں پہنچتا. کہیں اپنے جان و مال کا اندیشہ ہو تو اللہ کے کلام میں ان سے حفاظت ہے. اس طرح نہیں کہ اللہ کے کلام, اللہ کے رسول صلی اللہ علیہ وسلم کلام یا بزرگوں کے بتائے وظیفے کو جہاں چاہوں استعمال کر لو, خواہ مقصد جائز ہو نہ جائز. یاد رکھو یہ اللہ رسول کے بتائے وظائف اوراد ہیں, ان کو اگر تم نے غلط استعمال کیا تو اس کا وبال خود تم پر پڑے گا. اس لیے کہ تم اسماء الہی کی امداد کی اور وظائف کی بے حرمتی کر رہے ہو, اس کا وبال کسی دوسرے پر تو کیا ہوتا, تم خود اسے مبتلا ہو جاؤ گے. ان کو مشغلہ نہیں بنانا چاہیے. یہ کیا گستاخی نہیں ہے کہ نہ فسق و فجور کی باتیں چھوڑیں, نہ گناہوں کی باتیں چھوڑو اور نہ پاکیوں میں آلودہ رہو. پھر جب کبھی بیماری ہو جائے یا مصیبت پڑ جائے تو اللہ کا کلام پیش کرو. کتنی بڑی گستاخی بات ہے, کتنی بڑی بے ادبی ہے. خبردار بھائی, ایسا ہرگز نہیں ہونا چاہیے. آج تو اسی پر اکتفا کرتا ہوں, آئندہ سے اللہ تعالیٰ مجھے صحت و قوت دی اور توفیق بخشی تو تفصیل سے عرض کروں گا. بار بار بتاتے بتاتے الحمدللہ ثم الحمدللہ کیمیا کے نسخے, اسیر کے نسخے آپ کے سامنے پیش کر دیے, نیز کتابی صورت میں بھی آ گئے. میں نے اپنا ادا کر دیا ہے, اللہ تعالیٰ اس کو شرف قبولیت عطا فرمائے, ہم لوگوں کو سب کو اس پر عمل کی توفیق عطا فرمائے. یہ نہ سمجھیے گا کہ چیز مختصر سی ہے, اوراد و وظائف مختصر سی ہیں. یہ کیمیا کے نسخے ہیں, بڑے اکسیر نسخے ہیں, ان کے لیے بڑی تاثیر ہے. اللہ کے لیے انہی تک محدود رکھو, اس میں عافیت ہے. آگے وظیفوں میں بڑھو گے تو اندیشہ ہے وہاں کا, ذرا سی بات ہوئی فوراً قرآن خوانی کرا لی, ذرا سی بات ہوئی فوراً قرآن خوانی کرا لی. یہ نہیں دیکھتے کہ اللہ کے کلام ختم کراتے ہو جس سے نہ نیت ہے نہ خلوص ہے, بلکہ محض دنیاوی مقاصد کے لیے اور دنیاوی اغراض کے لیے ختم ہوتا ہے. ڈرو کہیں ایسا نہ ہو کہ اللہ کے کلام کا ضد تم پر وبال بن جائے غیر شرعی موقعوں پر استعمال کی وجہ سے. قرآن کا جو اصل مقصود ہے اس کو چھوڑ کر غیر شرعی اغراض کے لیے دنیاوی اغراض ختم کرنا. ڈرو, کوئی ایسا نہ ہو کہ اللہ کا کلام کا ورد تم پر وبال بن جائے غیر شرعی موقعوں پر استعمال کی وجہ سے. اس میں کوئی شک نہیں کہ آیت کریمہ کے ختم بڑی تاثیر ہے, آیت کریمہ کے ورد میں بڑی تاثیر ہے, لیکن جائز و ناجائز مقاصد کے اس کو استعمال کر رہے ہو اس سے ڈرنے کی ضرورت ہے. چاہے دنیا بھر کے عملیات کر لو, اللہ اور اللہ کے رسول کے کلام کو مشغلہ نہ بناؤ, یہ بڑی خطرناک چیز ہے. یہ ادب و احترام کے خلاف ہے, ہمیشہ اس سے بچو. کسی جائز مقصد کے لیے, نفس کی قید سے بچنے کے لیے, شیطان کے مکر سے بچنے کے لیے, ایسے لوگوں کا شر سے بچنے کے لیے جو خام خواہ در پہ آزار رہتے ہیں, استعمال کرنے کے لیے شرط ہے کہ کسی بزرگ سے اجازت لے لو, خود استعمال نہ کرو. اس لیے کہ اللہ معلوم کس طرح استعمال کرو گے. یہ تمام وظائف اوراد ایسے ہوتے ہیں کہ جب تک اپنے کسی بزرگ سے ان کی اجازت نہ لے لو مفید ثابت نہیں ہوتے. ایسے ہی ایرے غیرے کی اجازت کا بھی کوئی اعتبار نہیں, یعنی کسی صحیح بزرگ سے اس کی اجازت, وہ بتائے گا کہاں استعمال کرنا کہاں نہیں کرنا اور کس طرح استعمال کرنا کس طرح نہیں کرنا. کسی عالم صاحب نے ایک اچھے خاصے برسے روزگار جوان کو رات کے پڑھنے کا وظیفہ کو عمل بترا دیا کہ کھلے آسمان پیچھے کھڑے ہو کر اتنی دفعہ چیز پڑھو. اس نے یہ وظیفہ پڑھا, نتیجہ یہ ہوا کہ دماغ خراب ہو گیا, پاگل ہو گیا. جو ملازمت تھی وہ بھی جاتی رہی, آئزا جو حواس باغتا پھرتے ہیں. آج کل ڈاکٹر کا علاج ہو رہا ہے, کبھی اسپتال جا رہے ہیں, بتانے والے ایسے بیوقوف ہیں کہ یہ نہیں دیکھتے کہ کس مقصد لیے بتا رہے ہیں, بس کہہ دیا کہ یہ 2 گھنٹے کا عمل ہے, 3 بجے رات کو آسمان کے نیچے کھڑے ہو کر پڑھو. غلط آدمی کیا نہیں کرتا, سب کچھ کرتا ہے. بھیجا یہ ہوا کہ بیچارے کا دماغ خراب ہو گیا, جو نماز روزے تھے وہ بھی چھوٹ گئے. خبردار, میں پھر آپ سے کہتا ہوں کہ عملیات کے پھیر میں ہرگز نہ پڑنا, عملیات کے پھیر میں ہرگز نہ پڑنا. ये बड़ा खतरनाक मामला है, अल्लाह ताला महफूज रखे। मैं कई दफा बता चुका हूँ कि आज का जो कुछ हमारी परेशानियां हैं, जितनी भी बीमारियां हैं, ऐसी बीमारियां कि डॉक्टरों की अकले तक हैरान है कि क्या तशखीस करें। इसकी वजह यह है कि बाज अमराज का सबब कोई और बदपरहेजी है, लेकिन इस पर नजर नहीं जाती। खुदा का कानून है जो कभी नहीं बदलेगा कि तुम जो गुनाह कबीरा करते हो उसके वबाल में बीमारियां जहर हो रही हैं, तुम जो गुनाह कबीरा करते हो उसके वबाल में बीमारियां जो जहर हो रही हैं और पैदा होंगी। आज जो कैंसर पैदा हो रहे हैं और दूसरी बीमारियां जो जहर हो रही हैं, ये सब गुनाह कबीरा हैं जिनसे हमने तौबा नहीं की। अब ये बसूरत कहर हमें भुगतने पड़ रहे हैं और इनका हमारे पास कोई इलाज नहीं है। कहरे खुदाबंदी का आखिर क्या इलाज हो सकता है? आज तक साइंस आजिज है, कैंसर के इलाज में कामयाबी नहीं देखी। क्यों, क्या बात है? इसलिए कि कबीरा गुनाह कर रहे हो, ऐसे शदीद कबीरा गुनाह जिससे तौबा भी नहीं करते। इसकी मिसाल ऐसी है कि गीबत करना ऐसा जैसे मुर्दार भाई का गोश्त खाना। तो मुर्दार भाई का जो गोश्त खाएगा क्या होगा, क्या समीयत पैदा नहीं होगी? फोड़े हों, थिंसी हो, तमाम बुजुर्ग बदन गल जाए, वजह है क्यों कि इसमें जहर खुला हुआ जहर। अल्लाह ताला ने मिसाल देख कर बतलाया है कि गैबत ऐसा ही जैसे मुर्दार भाई का गोश्त। अब अल्लाह मियां ने मिसाल जिसकी दी, इससे मालूम हुआ कि तासीर भी उसकी वही है जो मुर्दार गोश्त खाने से होती है। इसमें जहरीलापन है। गीबत की 500 दफा हम लोग गीबत करते हैं तभी तौबा करते हैं? औरतें भी करती हैं, मर्द भी करते हैं, एक रवाज है, एक रस्म है, कभी तौबा की तौफीक नहीं होती। अल्लाह ताला के यहाँ तो हर अमल का रद्द अमल मुकर्रर है। क्या तुम्हारी रस्म और रवाज में आ जाने से और तुम्हारे इब्तला की जैसे अपना कानून बदल देंगे? क्या तुम्हारी गुफ्तगू के अंदर आ जाने से गीबत की तासीर बदल जाएगी? कभी नहीं बदलेगी। तो बहुत से अमराज जो आज पैदा हो रहे हैं, आजकल पैदा हो रहे हैं, वो इन गुनाह कबीरा का नतीजा है जिनका हमने इर्तकाब किया है, फिर तौबा भी नहीं की। जबकि अल्लाह ताला की शान करीमी यह है कि तुम्हारे से चाहे जितना गुनाह कबीरा कसूर हो जाए, अगर तुमने तौबा इस्तगफार कर लिया है और इस गुनाह को छोड़ दिया है तो सारा जहरीलापन खत्म हो जाएगा। अल्लाह हमें भी समझ अता फरमा दे। तौबा तिरयाक है, जैसे हर जहर का तिरयाक है, गुनाह का तिरयाक क्या है? तौबा है। अल्लाह ताला का रहम है, उनका करम है, उनका वादा है कि जिसने तौबा इस्तगफार किया और गुनाह को छोड़ दिया तो जो रद्देबल गुनाह का होना था, का बीमारी हो, परेशानी हो, सब का रद्द है। तौबा तो नसू यानी सच्चे दिल की तौबा इस्तगफार से तमाम गुनाह माफ हो जाते हैं। आंख बहकी, जबान बहकी, दिल बहका, गुनाह कबीरा का इर्तकाब हुआ, तौबा की कहाँ की, किस वक्त की? जब इसका खमियाजा भुगतने का वक्त आया तो दौड़े वजीफे की तरफ, चिल्लाने लगे किसने जादू कर दिया? अरे किसने जादू नहीं किया, बल्कि तुमने खुद अपने आप में जहरीलापन पैदा कर लिया है। तुम्हारी रूह के अंदर और जिस्म के अंदर एक जहरीलापन सरायत कर गया गुनाह कबीरा की। अब हजार इलाज करो कोई फायदा नहीं होगा, इसलिए जब मर्ज होगा तो उसके मुताबिक इलाज जरूरी है। अगर खाना खाने से बदहजमी पैदा हो गई है या किसी बद एहतियाती या बद परहेजी से मलेरिया हो गया है, इलाज करो ठीक हो जाओगे। इसी तरह जितने अमराज जिस्मानी हैं वो सब मादी हैं, बे एहतियातियों से और बद परहेजियों से पैदा होते हैं, लेकिन जो रूहानी बद परहेजियों से अमराज पैदा होते हैं, क्या इनका इलाज मादी इलाज से हो सकता है? हरगिज नहीं। हजार इलाज करके देख लो, हजारों डॉक्टर मिलकर तशखीस कर ले, करके देख लें, एक्सरे लो, दुनिया भर कोशिश कर डालो, लेकिन रद्द अमल होकर रहेगा। हदीस शरीफ में है, जब जिना आम हो जाता है ताऊन आता है। अब आप सोच लो आजकल क्या हाल है, वबा जो आई हुई है ताऊन की दूसरी शक्ल समझ लो, کہ جب زنا عام ہو جاتا طاعون آ جاتا ہے, جنہیں وبا آتی ہے. طاعون جو ہے اس کی صورت پہلے کچھ اور تھی, اب اس کی صورت بدل گئی ہے. یہ حضرت سے مارے چند سال پہلے, آج ہمارے سامنے آئی صورت کہ طاعون کی صورت پہلے تھی, اب کچھ بدل گئی ہے, اب اس صورت اختیار کر لی ہے کینسر کی. تمام ڈاکٹر سائنسدان 200-300 برس سے کوشش کر رہے ہیں لیکن یہ پتہ نہیں چلا سکے کیوں پیدا ہوتا ہے. ارے یہ اگر کسی آدمی چیز سے پیدا ہوا ہو, آب و ہوا کے اثر سے پیدا ہوا ہو, تو کوئی بتا دے کہ آب و ہوا کا اثر ہے. ایک کینسر اور اس قسم کے دوسرے امراض تو روحانی بد پرہیزی کی پیداوار ہیں, جس میں چھوٹے بڑے امیر غریب کی کوئی قید نہیں. کینسر تو اللہ کی لعنت ہے, اس کا کیا علاج ہو؟ یہ کبائر کا جو ارتکاب ہو رہا ہے اس سے ایسے تمام لا علاج مرض پیدا ہو رہے ہیں کہ حدیث شریف میں غالبا یہ مفہوم بیان کیا گیا ہے, ایک وقت ایسا آئے گا ایسی ایسی بیماریاں پیدا ہوں گی کسی نے ان کا نام تک نہ سنا ہوگا. جب نام تک نہ سنا ہوگا تو علاج کیسے ہوگا؟ کرونا کا نام سنا کسی نے پہلے جی؟ آج دیکھ لو, ابھی تک ڈاکٹر پریشان ہیں اور اس کی جتنی تیزی سے حیات بدلتی چلی جا رہی ہے پوری دنیا کے اندر, جائے آج جتنے سنگین مرض پیدا ہو رہے ہیں, میں آپ لوگوں سے اطلاع کہہ رہا ہوں اپنے تجربات کی بنا پر, اپنے بزرگوں کی کتابیں پڑھ کر, اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی منشا معلوم کر کے بتا رہا ہوں کہ گناہ کبیرہ جو ہیں یہ بہت سنگین ناپاک اور نجس چیزیں ہیں. جب تک انسان ان کا مرتکب ہوتا ہے اس کی روح خراب ہوتی ہے, جسم بھی خراب ہو جاتا ہے. اس کا علاج کچھ نہیں ہے, یہ ناممکن ہے, محال ہے. جو کبیرہ گناہوں سے مرض پیدا ہو مادی دعاؤں کے صلاح ہو جائے, بالکل ناممکن محال ہے. کیسے ہوگا؟ مادی چیزوں کی بد پرہیزی سے جو مرض پیدا ہوتے ہیں ان کا تو علاج ہے, لیکن جو امراض اس زمانے میں خصوصاً کبیرہ گناہ کے ارتکاب سے پیدا ہو رہے ہیں, ان کا علاج کیسے کسی مادی علاج سے ہو سکتا ہے؟ کسی کی نظر جا سکتی ہے کہ یہ فاسد بندہ کہاں سے پیدا ہوا, یہ فاسد مادہ کہاں سے پیدا ہوا, کیوں پیدا ہوا؟ جاؤ لاکھ سر مارے جاؤ کچھ نہیں پتہ چلے گا, لیکن اللہ تعالیٰ کے جو نیک بندے ہیں وہ بتاتے ہیں تمہاری غیبت کی عادت ہے, شہوانی نظر کی عادت ہے, بدگمانی کی عادت ہے, بدگمانی کی عادت ہے, یہ سب گناہ کبیرہ ہیں. جب تک یہ جاری رہیں گے ان سے تمہاری روح بیمار ہوتی جائے گی, اور اس پر اثر ہوگا. دنیا تحقیقات کرتے کرتے مر جائے گی, کسی کو پتہ نہ چلے گا کہ اس مرض کا کیا سبب تھا. زنا ایک فیل ہے, آنکھوں سے بھی ہوتا ہے, زبان سے بھی ہوتا ہے, کانوں سے بھی ہوتا ہے. یہ جو روز مرہ گناہ کبیرہ کا ارتکاب ہماری آنکھیں کر رہی ہیں, ہمارے کان کر رہے ہیں, ان سے جو زہریلا پن پیدا ہو رہا ہے یہ کبھی نہیں چھوٹ پائے گا. اور جب ایک دم اس کا ظہور ہوتا ہے تو ہائے ہائے کر دیتے ہیں کہ یہاں پھوڑا نکلا ہے, یہاں کینسر ہو گیا, یہاں دماغ خراب ہو گیا, یہاں فالج ہو گیا. دنیا بھر کی بیماریاں لاحق ہونے لگتی ہیں, ڈاکٹر لوگ تشخیص کر رہے ہیں, ایکس رے کر رہے ہیں, جانچ رہے ہیں, جانے کیا کیا کر رہے ہیں, یہ سب کچھ کرتے جاؤ لیکن اس کا کوئی علاج نہیں. میں آپ لوگوں کو بتا چکا ہوں کہ اللہ تعالیٰ کی رحمیت رحمانیت کی شان سے بعید ہے کہ زہر پیدا فرمائے, اس کا تریاق پیدا نہ فرمائے. جنت میں جو لوگ جائیں گے پاک صاف ہو جائیں گے, گندے لوگ نہیں جائیں گے. تو صاحب ایمان ہونے کی حیثیت سے جو یہاں گناہ کبیرہ کیے, ان کے ساتھ توبہ بھی نہیں کی, اور ان سے جو اثرات زہریلے پیدا ہوئے ان کو توبہ کے ذریعے زائد نہیں کیا, اور گناہ کی گندگیوں سے پاک صاف نہیں ہوئے, تو جنت کا دخول ممکن نہیں. ٹھیک ہے تم نے گناہ کبیرہ کیے اور زہر کا استعمال کر لیا, اب اس کا تریاق اس کا تدارک یہ ہے کہ صدق دل سے توبہ کرو. گناہ کے اثرات کیوں ظاہر ہوئے؟ کیونکہ تم نے گناہ کبیرہ کیے تھے, इसलिए दिमाग का, आंखों का, कानों का, दिल का, जबान का मर्ज पैदा हुआ, तुम इस कदर बेखबर रहे कि गुनाह करते रहे, आंख बहकती रही, जबान बहकती रही, गीबत होती रही, शहवानी बातें होती रहीं, लद्दत नफसानी हासिल करते रहे, जज्बात शहवानी बरंगेख्ता होते रहे, होते होते मर्ज की सूरत में आ गए। अब तुम तौबा करने बैठ गए, इस्तग़फ़ार करने बैठ गए, जल्द ही ये मर्ज खत्म हो जाएगा। अगर ये मर्ज जो पैदा हो गुनाह कबीरा के इर्तिकाब से पैदा है, तो फिर तौबा करें, इस्तग़फ़ार कर, ठीक हो जाएगा। लेकिन इससे सबक हासिल करना कि अब तुमको होश आया है, जब मर्ज ने शिद्दत इख्तियार की, जिस्म के अंदर तगयीर पैदा कर दिया, समियत पैदा कर दी, अब तुमको एहसास हुआ कि गुनाह कबीरा जो मैंने किया इसका वबाल है, अब क्या करें। मर्ज का सबब तो मालूम हो गया कि ये सबब है, इसका क्या इलाज है, इसका जवाब ये है। और ये जवाब मेरा नहीं है, बल्कि उन लोगों की तरफ से है जिन्होंने अल्लाह की मंशा को समझा, जिन्होंने गुनाहों की हकीकत समझी, जिन्होंने गुनाह कबीरा की समियत जहरीलेपन को समझा, जिन्होंने समझ लिया कि गुनाहों का जहरीलापन इसका जिस्म में असर होता है, कबायर और नापाक गुनाहों से अमराद पैदा होते हैं। तो जो अल्लाह वाले हैं वो माहिर नफ्सियात हैं, उनकी नज़र में ये बात आई कि ये शख्स शहवानी ख्यालात का था, ये शख्स जो आया है इसमें हुब्बे माल था, हुब्बे जाह था, इसकी वजह से दिलो दिमाग में असर हुआ है, इसके अंदर इस कबीरा गुनाह का मादा था, वो इसका इर्तिकाब करता रहा, इसके करते करते यहाँ तक हुआ वो जिस्मानी सूरत में वबाल की तरह ज़ाहिर हुआ। अब इन हजरात औलिया का फैसला यह है कि अजीज मन, मैंने आप अपने आप को तबाह कर डाला, तुमने ऐसे गुनाह कबीरा किए, फिर तौबा भी नहीं किए, इस्तग़फ़ार भी नहीं किया, तलाफी भी नहीं की, तो अल्लाह का कानून तो नहीं बदल गया, चनाचे तुमको मुतला होना पड़ा। अब खैरियत है कि अपने गुनाह कबीरा को नदामते कल्ब के साथ, इल्हाज़दारी के साथ अल्लाह की बारगाह में पेश करो अपने मामले को कि या अल्लाह, मुझसे दानिस्ता ना दानिस्ता फलां कबीरा और फलां सगीरा गुनाहों का इर्तिकाब हुआ है, मेरे दिल में ऐसे जज्बात थे, मेरी जबान के ऐसा जहरीलापन था, मेरे कानों के अंदर, मेरी आंखों के अंदर मुद्दों तक जहरीलापन पर रचा बसा रहा, ना तौबा की ना इस्तग़फ़ार किया, आज मैं नादिम हूँ, मेरे जिस्म के अंदर तगयीर पैदा हो गया, गुनाहों का जहर फैल गया, मेरा जिस्म माउफ हो गया, अब मैं आपके रहम करम में हूँ, ए अल्लाह मैं नदामत कल्ब से ऐसे तमाम गुनाहों से तौबा करता हूँ जिसके वबार में मैं मुब्तला हूँ। अजीजो बस ये मुझी से सुन लीजिए, शायद किसी किताब में ना मिले, ला इलाहा इल्लल्लाह अल्लाह के लिए अमल करो, ये कीमिया का नुस्खा है, अगर ना करोगे तो खुदा ना खाता अल अमान वल हफीज, भुगतना पड़ेगा। ये सब एक उनवान से बता रहा हूँ, इसके और भी बहुत से उनवानात हैं, अगर मौका तो भी अर्ज कर दूंगा। खुलासा ये है कि अल्लाह ताला की बारगाह में नदामत के साथ बैठ जाओ और कहो कि ए अल्लाह, इन आंखों से, इन कानों से, इन हाथों से, इन जबान से बहुत से कबायर का मैंने इर्तिकाब किया है, यहाँ तक के इनका जहरीलापन मेरे जिस्म में पैदा हो गया, जिसकी वजह से ये तकलीफ है। ए अल्लाह, मैं बहुत नादिम हूँ, मैं बर्बाद हो गया, दुनिया में भी आखिरत में भी मेरी तमाम तंदुरुस्ती बिगड़ गई, मेरी जिस्मानी हालत बर्बाद हो गई, मैं किसी काम का नहीं रहा, फालिज हो गया, फोड़ा हो गया, कैंसर हो गया, ये हो गया, या अल्लाह ये सब हमारी शामत आमाल है, अब मैं तौबा करता हूँ। रब्बना वला तुहम्मिलना मा ला ताकत लना बिही वाफु अन्ना वाग़फिर लना वरहमना अंत मौलाना फंसुरना अल क़ौमिल काफ़िरीन, या अल्लाह माफ़ फरमा दीजिए। अब उनकी शान करीमी और रहमानियत पुकार उठेगी कि इस मर्ज के अंदर जो गुनाहों की समियत थी वो हमने ख़त्म कर दी, जिस जहरीलेपन से गुनाह का मर्ज पैदा हुआ तो हमने जायल कर दिया, अब ये मर्ज की सूरत बाकी रह गया, इसके अंदर जहर नहीं है, सूरत मर्ज की है, लेकिन इसकी मिसाल ऐसी है किसी के फोड़ा निकला, डॉक्टर सर्जन ने मिक्सचर दिया और मिक्सचर देने के फासले बाद निकाल दिया। अब ऐसे इंजेक्शन ऐसी चीजें दी जिससे जहर खत्म हो गया, एक फोड़ा अब भी बाकी है, जख्म अब भी बाकी है, मरहम पट्टी अब भी बाकी है, फोड़े का जहरीलापन तो रफा हो गया लेकिन थोड़े की सूरत फिर भी बाकी है। इसी तरह जब अल्लाह ताला तुम्हारे कबायर को माफ फरमा देंगे, अब इसके अंदर का जहरीला मादा जो तुम दुनिया और आखिरत में भुगतते वो जहरीले नाफरमानी जिसके तुम मुर्तकब होते रहे वो तो इंशाल्लाह रफा हो जाएंगे, लेकिन सूरत बीमारी बाकी रह जाएगी। सूरत बीमारी जो है उसके लिए तो अल्लाह ताला का बहुत बड़ा वादा है, अगर मुसलमान के कांटा भी चुभ जाए हम इस पर भी अजर देते हैं, मुसलमान के कांटा भी चुभ जाए उस पर भी अजर देते हैं। लिहाजा जो जिस्मानी अजियत में मुबतला है, जिसके जहरीलेपन अल्लाह ताला ने दयम क्रम से निकाल दिया है, एक सूरत बीमारी अब भी मौजूद है, ये इसके लिए अजर का सबब है, इससे इसके दर्जात बुलंद हो गए, अब इसके दिल में परेशानी नहीं होगी। अगर कुछ असर बाकी भी है तौबा की बरकत से इसके दिल के अंदर परेशानी नहीं होगी। बस अल्लाह से मांगे कि अल्लाह हमें भी मुश्किल मिजाजी के साथ जो है इन हालात के अंदर जो इस वक्त हमारे पर मसाइब आ रहे हैं, अगर हम दिन रात अल्लाह के मुतवज्जी होकर अपने गुनाहों पर अल्लाह से माफी मांगते रहेंगे तो इंशाल्लाह बीमारी की सूरत आएगी, तकलीफ की सूरत आएगी, हकीकी तकलीफ नहीं होगी, दिल के अंदर अल्लाह इत्मीनान अता फरमाएंगे। हैं तो दिल की इसलाह के लिए, दिल को अल्लाह की तरफ मुतवज्जी करने के लिए, दिल के अंदर इसलाहियत को हासिल करने के लिए कि गुनाह का इर्तिकाब ही ना हो, मनफी जज्बात उभरे, दिल में इतनी हिम्मत आ जाए कि मनफी जज्बात को दबा दे, मगलूबी ना हो, इर्तकाबी ना हो, इसके लिए अल्लाह वालों की सोहबत और उनकी बताई तरदीब पर ये सिक्र, ये है असल वजीफा जो अल्लाह वालों से लेना है। फिर मैंने पहले भी अर्ज कर दिया कि अल्लाह वालों से अपने मसायब की दुआ करना ये मना नहीं है, अल्लाह वह ताल्लुक इसलिए जोड़ना कि हमारे दुनिया के मसले हल हो जाएं, ये बड़ी छोटी दर्जे की बात है, आला दर्जे की बात यही है कि इसलिए ताल्लुक कायम किया जाए कि ये माहरीन है। मैं अक्सर अर्ज करता हूँ कि पीर का लफ्ज आज बदनाम हो गया, आज पीर के लफ्ज से दिल में इहतराम का जज्बा पैदा नहीं होता क्योंकि पीरों के स्कैंडल बहुत है, हम देखते रहते हैं, अखबारों में आते रहते हैं, क्योंकि पीर वो पीर रहे नहीं है, पीर फारसी का लफ्ज है, पीर बूढ़े को कहते हैं, यानी मुराद इससे वो बूढ़ा है जिसने जिंदगी का एक ज्यादा हिस्सा अपने नफ्स को काबू करने का फन सीख कर इसको काबू करना सीखा है, इससे बचना सीखा है, शैतान से इसकी टक्कर हुई है, शैतान के दौ से बचना सीखा है, इस पीर से उसके तजुर्बात से फायदा उठा लो, उसकी जिंदगी गुजरी है, है? इसीलिए जिस तरीके से छोटी बीमारी लगती है आप डॉक्टर के पास चले जाते हैं, मोहल्ले में जो भी होता है जनरल प्रैक्टिस वाले जो है, है अगर ज्यादा जरा लंबी हो जाए फिर कहते हैं स्पेशलिस्ट के पास जाना चाहिए, क्यों? स्पेशलिस्ट का तजर्बा जरा ज्यादा है, और मोहल्लों को हो जाए खतरनाक हो कहते प्रोफेसर के पास जाओ, प्रोफेसर बड़ी उम्र का होता है, उसके तजर्बात ज्यादा होते हैं, उससे ज्यादा मरीजों का इलाज किया होता है, उसके तजर्बात से फायदा उठाना, ऐसे ही पीर से मुराद यही है कि ऐसे अल्लाह वाले को तलाश किया जाए जिससे जिंदगी का हिस्सा अपने नफ्स से मुकाबला करके, शैतान से मुकाबला करके इनसे बचने के इसने गुर सीखे हुए हैं, तो उसकी सोहबत में पहले लोग इसलिए जाते थे, उनसे वजीफे इसलिए मांगते थे कि नफ्स से कैसे बचें, शैतान से कैसे बचें। अभी भी अल्लाह के बंदे ऐसे हैं, हैं जो इसके लिए इसको इसकी फिक्र है, उनको तलाश है। अभी हमारे पास एक बुजुर्ग आए थे, माशाल्लाह साहब सिलसिला भी है, लेकिन एक वजह से कुछ हैजान सा हो रहा है, कहते हैं कुछ मुझे बताओ, है जरूरत है किसी से मशवरा करने की जरूरत है, है? तो यहां मुराद तो ये है, अल्लाह करे बात समझ में आ जाए, यहां यही आवाज लगाई जा रही है कि इस जिक्र फिक्र से, इस बैत से असल मकसूद क्या है, दिल के अंदर ऐसी सलाहियत हासिल करनी है कि मनफी जज्बात पर काबू पाना आ जाए, मनफी जज्बात उभरेंगे, सजाएं खतरनाक हैं, इस वक्त माहौल के अंदर ऐसी गंदी फजाएं हैं, ऐसी जहरीली फजाएं हैं, है? ऐसी आवाजें हमारे कानों में पड़ती हैं, ऐसा माहौल हमारा बन गया है कि आज चारों तरफ से जलगार है, इसमें हमारे अंदर इतनी हिम्मत नहीं है बचने की। तो भाई इसके हासिल करने के लिए हमें ये जरूरत है, इसलिए जिक्र का हल्का भी इसलिए है, ये जिक्र भी इसलिए है, ये वज़ाइफ भी इसलिए है, ये मुराकबात भी इसलिए है, दिल की निगरानी करनी है कि दिल के अंदर क्या कुछ आ रहा है, दिल पर पहरा देना है। इसीलिए ये अशगाल हैं, मुराकबात हैं, है? अगर इससे मकसूद हमारा ये होगा तो अल्लाह हमारे दिलों की सलाहियत को दुरुस्त फरमाएंगे, और दिल की सलाहियत दुरुस्त होगी तो गुनाहों की रगबत कम होगी, गुनाहों की यलगार जब होगी अंदर से वो कुव्वत उभरेगी, रोकेगी। है अल्लाह से मांगे कि अल्लाह हमें इस सही नीयत के साथ इस अमल में लगने की तौफीक अता फरमाए। तो इसके लिए हमारे यहाँ एक जिक्र का तरीका है जो जिक्र कल्बी जिक्र खफी है, जो मैं बार बार अर्ज करता हूं, एक तरीका ये भी है, यही है, नहीं कह रहा, क्योंकि आज जो जिसमें लगा हुआ कहता यही है, बाकी सबकी नफी हो जाती है, नहीं, एक तरीका ये भी है। अब हम इस तरीके को क्यों कह रहे हैं, क्योंकि हमने ये सीखा, इसका फायदा भी देखा है, दूसरों की नफी नहीं करते, दूसरों के अंदर भी तासीर है, फायदा होता है, हमने देखे दूसरे सिलसिलों में लोगों को फायदा होता है, जिक्र जहर से भी फायदा होता है, है? लेकिन हमारे यहाँ चूंकि एक तरतीब है ये, है इसलिए इसकी तलकीन करते हैं, और इसका मुस्तकिल हुक्म भी है, वज़्कुर रब्बका फी नफ्सिका तदर्रुअन व खीफतन व दूनल जहरि मिनल क़ौल बिल ग़ुदुव्वि वल असाली वला तकुम मिनल ग़ाफ़िलीन, फरमाया जा रहा है, जिसका मफ़हूम है अपने रब को अपने जी में याद करो, अपने दिल में आजिज़ी के साथ और पुकारे बगैर, और सुबह भी याद करो, शाम भी याद, कसरत याद करो, गफलत में से ना हो। तो कुरान दिल से है गफलत को बेदार करने के लिए एक तरीका ये भी बता रहा है, इस दिल में चुपके चुपके अल्लाह की याद बसा लो, फज़कुरूनी अज़्कुरुकुम, अल्लाह फरमा रहे हैं जब तुम मुझे याद करोगे मैं भी तुम्हें याद रखूंगा। हमारा याद करना अल्लाह के नाम के साथ है, दूसरी जगह फरमा रहे हैं वज़्कुर इस्मा रब्बी का व तबत्तुल इलैही तब्तीला, के रब को उसके नाम से याद करो और तबत्तुल के साथ, तबत्तुल कहते हैं अलहदगी में, यानी ये जो इलाज हम चाहते हैं कि हम जो मगलूब हो जाते हैं, फजाओं से मगलूब हो जाते हैं, गंदे ख्यालात से मगलूब हो जाते हैं, ऐसी आवाजें पड़ती हैं मगलूब हो जाते हैं, इसके लिए कि दिल के अंदर वो कुव्वत आए, वो हिम्मत आए, है इसके लिए एक तरीका इलाज ये भी है कि दिल के अंदर अल्लाह की याद बसा लें अल्लाह के नाम के साथ, वज़्कुर इस्मा रब्बी का व तबत्तुल इलैही तब्तीला, फरमा रहे हैं कि इसम से याद करो तबत्तुल के साथ। तो इसके लिए तन्हाई में कुछ वक्त निकाल कर दिल पर मेहनत करनी है अल्लाह के मुबारक नाम को, फतबारा कस्मु रब्बी का, फरमा रहे हैं कि रब का इसम बड़ा मुतबर्रक है, इस मुबारक नाम को दिल में रचाने बसाने की मशक करनी है। तो अल्लाह से मांगे जो इससे मकसूद है वो शफाफत, वो लताफत, वो पाकिजगी, वो कुव्वत हिम्मत अल्लाह हमें अता फरमा दे। है अब इसकी थोड़ी देर मश कर लें, ये एक तसव्वुर की मश्क है कि तसव्वुर से दिल पर लफ्ज़ लिखे अल्लाह, या लिखा हुआ तसव्वुर करें, या तसव्वुर के कलम से लिखें लफ्ज़ अल्लाह, जो रंग जिसको अच्छा लगे, है और फिर इसकी तकरार करें अपने इरादे से, अपने तसव्वुर से दिल में अल्लाह 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 अल्लाह, ये तकरार इतनी करनी है कि जिसका नाम ले रहे हैं, जिसको याद कर रहे हैं, जिसको पुकार रहे हैं, उसका ध्यान ख्याल हमारे दिलो दिमाग में रग रग रेशे में ऐसे समा जाए, तन्हाइयों भी ऐसे याद रहे, हमें उसकी हर अताक पर डाल दे, हर नाफरमानी से रोक दे, हराम कामों से रोक दे। तो अल्लाह से मांग कर अब थोड़ी देर के लिए हम दिल पर मशक कर लें इस मुबारक नाम की तकरार के साथ। जय اللہ اکبر. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. آمين يا رب العالمين. إلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم. ألف لام ميم. الله لا إله إلا هو الحي القيوم. لا إله إلا الله الحليم الكريم. سبحان الله رب العرش العظيم. الحمد لله رب العالمين. نسألك موجبات رحمتك وأزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم. لا تدع لنا ذنبا إلا غفرته ولا هما إلا فرجته ولا حاجة إلا قضيتها. يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين. رب اغفر وارحم وأنت خير الراحمين. اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان واجعلنا من الراشدين. يا الله ہمارے دلوں کی اصلاح فرما دے. يعني ہمارے قلب کی يا الله ہمارے دل کے جذبات کی اصلاح فرما. یا اللہ اپنی سچی محبت اور سچی معرفت و ایمان کی حقیقت ہم کو نصیب فرما. یا اللہ صحیح یقین نصیب فرما, توکل نصیب فرما. یا اللہ مانگنے کی لذت نصیب فرما, ذکر کا نور نصیب فرما, ذکر کی حقیقت نصیب فرما. یا اللہ ہمارے دلوں کو بیدار فرما, غفلت کو دور فرما. یا اللہ ہر قسم کے گناہ سے, ہر قسم کے کفر سے, ہر قسم کے شرک سے, ہر قسم کی بدعت سے, ہر قسم کی گمراہی سے, ہر قسم کی بے اعتدالی سے. یا اللہ ہم پناہ مانگتے ہیں. یا اللہ ہم کو ہر قسم کی عافیت نصیب فرما. جناب رسول اللہ صلی اللہ علیہ وسلم کے سارے طریقوں پہ چلنے کی توفیق عطا فرما. یا اللہ مرنے سے پہلے ہم سب کی کامل اصلاح فرما دے. آمین یا رب العالمین. اللہم نسألك من خیر ما سألك من عبدك ونبيك محمد صلى الله عليه وسلم. نعوذ بك من شر ما استعاذك من عبدك ونبيك محمد صلى الله عليه وسلم. أنت المستعان وليك البلاغ. لا حول ولا قوة إلا بالله العلي العظيم. آمين يا رب العالمين. صلى الله على خير خلقه محمد وآله وصحبه أجمعين برحمتك أرحم الراحمين.